रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिनुपर्नेमा विज्ञहरूको जोड, जैविक खेतीबारे चेतना बढ्दै
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ, चुनावको मिति घोषणा भए एमाले संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने,
अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तीमा 27 बाल बालिकाको मृत्यु, भारत प्रशासित काश्मीरमा गएको हिमपहिरोमा परि कम्तीमा 10 भारतीय सैनिकको मृत्यु
र मनामर स्याङ्दी 15 आहारा र गोल्ड कप फुटबलको फाइनलमा उपाधिका लागि आयोजक सहारासँग भिड्ने। हिमाल पहाड तराई कोही छैन पराई बिहान 6:30 भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले अबको एक हप्ताभित्रै पार्टी पदाधिकारी चयन गर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियनले दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले एक हप्ताभित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताउनु भएको हो। पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभापति देउवाको भनाइ छ। आउँदो वर्षको माघसम्ममा 3 तहको चुनाव गरिसक्नुपर्ने भएकाले सहमतिको प्रयास भइरहेको पनि देउवाले बताउनु भएको छ। केही दिन भित्रै दलहरूबीच सहमति भएर चुनावको वातावरण बन्नेमा आफू आशावादी रहेको समेत उहाँले बताउनु भएको छ।
3 अगाडिदेखि गम्भीर बिरामी भएर थला पर्नुभएका जाजरकोट थाला रैकर गाविस सौडा नम्बर 1 देवु सिंह ठकुरीलाई आर्थिक अभावमा उपचारमा कठिनाई भएको छ। खुट्टामा अकस्मात समस्या देखिएपछि गएको कार्तिक 14 काठमाडौँको नर्विक अस्पतालमा पुर्याइए पनि अहिलेसम्म सन्चो नहुँदा परिवारको बिजोग भएको छ। उपचारका लागि सुरुमा नेपालगंज लगिए पनि चिकित्सकहरूले काठमाडौँ रिफर गरेपछि सिंहलाई ऋणको जोहो गरेर नर्विक अस्पतालमा भर्ना गरिएको थियो। उपचारका लागि 3 अवधिमा 25 लाख रकम खर्च भए पनि अझै सुधार नआएपछि सिंह परिवारले सहयोगका लागि जाजरकोट जिल्लावासी लगायत सबैसँग अपील गरेका छन्। सिंहका श्रीमती प्रतिमाले उपचारका लागि एक दिनमा मात्र करिब 10,000 रुपियाँ लाग्ने गरेकोले सानो सहयोगबाट पनि आफ्ना श्रीमानको जीवन बच्न सक्ने भन्दै सहयोगका लागि देश विदेशमा रहेका नेपालीसँग पनि याचना गर्नुभएको छ। सहयोग गर्न चाहनेहरूले एभरेस्ट बैंकमा रहेको खाता नम्बर 031005012016110 सहयोग रकम पठाउन आग्रह गरिएको छ।
बर्दियाको भुरी गाउँमा प्रथम बबई नगर कृषि पर्यटन व्यापार र सूचना प्रविधि महोत्सव आजबाट शुरू हुँदैछ। महोत्सवमा पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित बजार परिक्रमा हुने नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक युवराज अधिकारीले जानकारी दिनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै ऊँट र अस्टेज लगायतका विभिन्न मनोरञ्जनात्मक स्थलहरू रहने बताइएको छ।
खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको प्रयोगलाई सरकारले बढ़ावा दिनुपर्ने सरकारवालाले माग गरेका छन्। रासायनिक मलको बढ़दो र अनियन्त्रित प्रयोगले खेतीयोग्य जमिनमा उत्पादनमा समेत कमी आउने भएकाले प्राङ्गारिक मलको प्रयोगलाई बढ़ावा दिनुपर्ने उनीहरूको माग रहेको छ। रासायनिक मलको प्रयोगले क्षणिक रूपमा उत्पादन वृद्धि बढ़ी भए पनि दीर्घकालीन रूपमा माटोको उर्वरा शक्ति नष्ट गर्ने र यस्ता उत्पादन स्वस्थकर नहुने उनीहरूको भनाइ छ। पछिल्लो समय किसानहरूमा जैविक खेतीबारे चेतना बढ़े पनि उनीहरूले यसबारे आवश्यक मल र यसबारे उचित प्रविधि सल्लाह समेत पाउन सकेका छैनन्। यसै सन्दर्भमा हामीले प्राङ्गारिक मलको वितरण गर्दै आएको आर्गनिक वर्ल्ड प्लस नेपालका निर्देशक प्रताप थापासँग कुराकानी गरेका छौं। मैले उहाँलाई प्राङ्गारिक मल भनेको के हो भनी सोधेको छु।
अर्गानिक मल भन्नाले सोधो भाषामा भन्यो भने आजभन्दा 20-25 वर्ष पहिले जुन मलहरू हाम्रा किसान दाजुभाइले प्रयोग गर्नुहुन्थ्यो त्यही भन्ने बुझिन्छ। अब यो प्राङ्गारिक मलहरू पहिला प्रयोग गरिन्थ्यो, हाम्रो माटो उर्वरा थियो, राम्रो खेतीपाती हुन्थ्यो, उत्पादित चिजहरू रसिला पसिला स्वादिला हुन्थे र तिनीहरू प्रयोग गर्ने कन्ज्युमरहरू पनि स्वास्थ्य हुन्थे। त्यसपछि जब रासायनिक मलहरूको सुरुवात भयो, साथसाथै विषादीहरूको सुरुवात भयो, रासायनिक मल हाल्दा हाल्दै खेत रोगी भयो, बिरुवाहरू रोगी भए, यसलाई इलाज गर्नको लागि विषादीहरू प्रयोग भयो। अब यो रासायनिक र विषादीहरूले आक्रान्त पारेको चिजलाई फेरि त्यही अवस्था पुरानै अवस्थामा लैजाने प्रक्रिया नै प्राङ्गारिक प्रक्रिया हो, अर्ग्यानिक प्रक्रिया हो।
किसानले घरमै पनि बनाउन सक्छन्।
घरमा बनाउनको लागि किसानले के ख्याल राख्नु पर्यो भने आफूसँग भएको गुठे मल पात पर्सौला त्यसलाई राम्रोसँग डाइजेस्ट गर्ने गरी मलखाद व्यवस्थापन गर्न जरुरी छ। अब आजकलको मलखादमा जो न्युट्रिएन्ट मलमा हुनुपर्ने तत्त्वहरू थिए कम हुँदै गइरहेका छन्। कारण के भने युरिया विषादीहरू रासायनिक मलहरू हालेको घाँस पराल छ्याली दानाहरू खाइरहेका छन्, त्यो मलमा पनि त्यसको गुणहरू आएको हुनाले अब प्योर प्राङ्गारिक बनाउनको लागि मलखाद व्यवस्थापन सहितले 2-3 खाडल बनाएर त्यसलाई राम्ररी डाइजेस्ट गरेर खेतमा लैजाने प्रक्रिया गर्यो भने एउटा अर्को अर्ग्यानिक एनपीकेहरू छ, सूक्ष्म तत्त्वहरू सहायक तत्त्व भएका माइक्रोजहरू छन् या इएमहरू छन् या झोलमहरू छन् या क्याप्सुल मलहरू छन्, यसलाई पनि डाइल्युट गरेर त्यो मलमा मिक्सअप गरेर 10 दिनदेखि 3 महिनासम्म छोडिदियो भने त्यो मल थोरै मल पनि धेरै राम्रो मल हुने अवस्था हुन्छ र घरमा पनि बनाउन सकिन्छ। किसानहरूले पहिला त आफै यसको व्यवस्थापन गर, यदि त्यो व्यवस्थाले पुग्दैन भने मलको आवश्यकता पर्यो भने युरिया डिपी खोज्ने ठाउँमा यस्ता मलहरू खोजी हाल्ने बानी बसाल्नुपर्छ, नत्र भने माटोको अवस्था खसिसकेको छ। मानव तप स्वास्थ्य रहन सक्छ, त्यो माटो स्वास्थ्य छ भने त्यो स्वास्थ्य माटोमा उत्पादित चिजहरू खायो भने बल्ल स्वास्थ्य रहन सक्छ। माटो स्वास्थ्य गराउनको लागि प्राङ्गारिक पदार्थ भएको मलहरू हाल्नु पर्यो, माटोलाई उर्वरा बनाउनु पर्यो।
यो मध्य र सुदूरपश्चिममा अर्ग्यानिक मलको प्रयोग गर्ने कृषकको संख्या कति छ?
पहिला 2-3 पहिले एउटा फिजिबिलिटी रिपोर्ट बनाएका थियौँ र किसानहरूलाई आवश्यकता महसुस भएको र किसानहरूले चाहिरहेको युरिया डिएपीको विषादीको अल्टरनेट चाहिँ चाहिरहेको चाहिँ हामीले एउटा रिपोर्ट बनायौँ। त्यसपछि जो यो मेसेज पुर्याउने चेन थियो, चेन चाहिँ बन्न नसकेको हुनाले किसानले प्रयोग गर्दा चाहँदा चाहँदै पनि नपाइने अवस्था देखिएको थियो। अब कृषि सहकारीहरू एआइसिएलले अब युरिया डिएपी बेच्छ, अनि नेपाल सरकारले नि प्राङ्गारिक 2068 बनाएपछि एआइसिएलको माध्यमबाट जसले युरिया डिएपी बेच्छ त्यसले प्राङ्गारिक मल पनि बेच्नुपर्छ भनेर एउटा कानुन बनेको छ र त्यो केही कोटाहरू पनि छ। त्यो कोटा मध्ये प्रत्येक जिल्लामा छ, हाम्रो अनुदान छ जिल्लामा, यही सुर्खेतमा छ, प्रत्येक जिल्लाहरूमा कृषि मन्त्रालयको प्राङ्गारिक मल हाल्नको लागि अनुदान छ। यसमा सुर्खेतमा हामीहरूको पकेट कस्टमर सपोज 2-3 हुनुहुन्छ,
यसको प्रयोग कसरी गर्ने?
यसलाई प्रयोग गर्ने भनेको जसरी डिएपी युरिया प्रयोग गर्छ नि त्यही समयमा त्यति मात्रामा त्यही कस्टभित्र हालिदियो भने त्यति बराबर उत्पादन हुन्छ। हामीहरूको अहिले तको रिजल्ट यही छ, डिएपी युरियाको कस्टभित्र जति उत्पादन गर्नुहुन्छ त्यही कस्टभित्रको हाम्रो मल किनेर प्रयोग गर्दाखेरि त्यति उत्पादन हुन्छ। एउटा गेडा मल त्यो भयो, झोल मल चाहिँ आधी एमएल 1 ml 1 लिटरमा घोलेर स्प्रे गर्ने हो, जराहरूले खाना माथि पुऱ्याउँछन् र पातमा पुऱ्याएपछि फोटोसेन्थेसिस प्रक्रियाद्वारा खाना खाने हुन्छ। यदि तपाईँले बायो फर्टिलाइजर या झोल मलहरू पातमै दिनु भने पातले खाइहाल्छ, खायो भने जति वृद्धि गर्दै जान्छ त्यति जति मल दिँदै जानुहुन्छ त्यति उत्पादन वृद्धि हुन्छ। हामीहरूको सिस्टम के छ, माटोमै धेरै मलहरू दिन्छ, जब बच्चा अवस्थामा हुन्छ त्यसले धेरै खाना हुन्छ, जब हुर्किँदै गए हुन्छ खाना थोरै हुनुहुन्छ, त्यसपछि हाम्रो उत्पादन वृद्धि हुँदैन। जब जति प्लान्ट हुर्किँदै जान्छ उसलाई खानाको आवश्यकता धेरै बढ्दै जान्छ र त्यो आवश्यकता दिँदै जाने भने हामी उत्पादन वृद्धि गर्न सकिन्छ, डबल त्रिबल गराउन सकिन्छ, धानलाई डबल फलाउन सकिन्छ, आलु डबल फलाउन सकिन्छ, कुनै पनि चिजलाई वृद्धि गराउन सकिन्छ।
यसले माटोको गुणस्तरलाई कसरी बचाउँछ?
माटोको गुणस्तरलाई त यसले बिगार्दै बिगार्दैन, झन् बनाउँदै जाने। एक दिन गएर सबै अर्ग्यानिक यस्तो उर्वरा भूमि बनाइदिन्छ कि तपाईँको मलको आवश्यकता हुँदैन। साइन्टिफिक तरिकाले कन्ट्रोल गरिएको मल हुन् जहाँ प्राङ्गारिक पदार्थै तपाईँको झोलमल क्याप्सुल मलमा हाम्रो 40% छ, हाम्रो गेडामलमा 20% छ, 20% प्राङ्गारिक पदार्थ भएको चिज तपाईँको माटोमा गयो भने 20% त एकैसाथमा खाँदैन, केही सकिन्छ। यो सिजनमा हालेको मल अर्को सिजनमा पनि काम गरिरहेको हुन्छ। अहिले 10 हाल्नु भने अर्को सिजनमा 8 हाल्यो हुन्छ, यो चाहिँ अझ फर्मेसन भएर राम्रो बनिदिया हुन्छ। यसमा भएको पात पसौला गोठे मलहरू विभिन्न किसिमका झार झङ्गेर त्यसलाई नि सडाइ गुलाई गरेर खेत खन्न जोत्न गोड्न सजिलो हुन्छ, अनि मित्रजीवहरू वृद्धि हुन्छन्, गडौला केचुवा यस्ता फटाङ्ग्राहरू धेरै हुन्छन्, धेरै भएपछि शत्रु जीवहरू जस्तै रोगसोगलाई तिनीहरूले खाइदिन्छन्, दबाउन सक्छन्। अर्को यसमा मोइस्चर, जब प्राङ्गारिक मलहरू खेतमा भयो भने उर्वरा भूमि भयो भने चिस्यानको अवस्थालाई बनाएर राखिदिन्छ, जस्तै सुक्खा लाग्यो भने पनि कन्ट्रोल हुन्छ, नभए यो युरिया डिपी हालेको सुक्खा लाग्यो भने सब मर बिरुवाहरू मर्न सुरु गर्छन् भने यसमा त्यस्तो हुँदैन। अर्को यसले इन्भाइरोमेन्टलाई केही फरक पारेन, अर्को किसानले प्रयोग गर्दाखेरि छुँदाखेरि छर्दाखेरि यसले कुनै नकारात्मक असर पारेन, अर्को त्यो किसानले उत्पादन गरेका चिजहरू हामीले किनेर खाने मान्छेहरू या किसानका परिवारहरूले सबभन्दा पहिला त किसानको परिवारले खाने हो, उनीहरूलाई नकारात्मक असर भएन। अर्को युरिया डिपी हालेको छ भने तुरन्त बजारमा बेच्न पर्छ या भण्डार गरेर राख्न सक्दैन, लामो समयसम्म टिक्दैन, त्यो यसले भण्डारण क्षमता बढाउँछ।
यसले बोट बिरुवालाई कस्तो फाइदा पुर्याउँछ?
बोट बिरुवालाई यसले हुर्काउने, बोट बिरुवाहरू तन्दुरुस्त भएर आउने, धेरै फुलहरू फुलाउने, फुलेका फुलहरूलाई बचाइदिने, फुलहरूमा फल लागिसकेपछि त्यो पोटिलो बनाइदिने, रसिलो बनाइदिने, कोटिङ गरिदिन्छ, यसले चिल्लो बनाइदिने अनि झर्नबाट रोक्ने, हावाहुरीबाट पनि कम नोक्सान हुने, यस्तो बनाइदिने।
उहाँ हुनुहुन्थ्यो आर्गेनिक वर्ल्ड प्लस नेपालका निर्देशक प्रताप थापा भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, रिला भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिनुपर्नेमा विज्ञहरूको जोड, जैविक खेतीबारे चेतना बढ्दै, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ, चुनावको मिति घोषणा भए हिमालय संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने, अफगानिस्तानमा अत्याधिक चिसोका कारण कम्तीमा 27 बालबालिकाको मृत्यु, भारत प्रशासित कश्मीरमा गएको हिमपहिरोमा परि कम्तीमा 10 भारतीय सैनिकको मृत्यु, र मनाङ मर्साङ दिपनरो आहारा गोल्ड कप फुटबलको फाइनलमा उपाधिका लागि आयोजक सहारासँग भिड्ने, यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सरकारले यही माघ 15 गते भित्रै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताए पनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्री परिषदमा पेश हुन सकेको छैन। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिवेदन अनुमोदनका लागि मन्त्री परिषदमा लैजाने तयारी गरेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले नै रोकेको बताइएको छ। प्रधानमन्त्री दाहालले 18 गते पछि मात्र यो विषयमा निर्णय गर्न सक्ने भन्दै तत्काल प्रस्ताव नल्याउन दबाव दिएको जनाइएको छ। मन्त्री पाण्डेले मन्त्रालयका उच्च अधिकारीलाई आयोग प्रतिवेदन यसै साता मन्त्री परिषदमा लगेर कार्यान्वयनमा ल्याउने र निर्वाचन मिति घोषणा हुने जानकारी गराइसकेको अधिकारीहरूले बताएका छन्। निर्वाचन आयोगले माघ 15 गतेसम्म निर्वाचनका लागि आवश्यक कानून पारित र मिति घोषणा नभए तथा आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याए आउँदो जेठ 15 अगाडि निर्वाचन गराउन नसक्ने भन्दै आएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने संकेत गरेको छ। एमाले पहिलो स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने शर्त राख्दै पूरक संशोधन प्रस्ताव पारित गर्न आफ्नो दल सकारात्मक बन्न सक्ने केन्द्रीय सचिवालय सचिव प्रदीप गेवालीले बताउनु भएको छ। यसअघि गत 8 गते कंग्रेस, एमाले र माओवादी केन्द्रले 15 माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनसँग जोडिएका कानून पारित गरेर वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सैद्धान्तिक सहमति गरेका थिए। निर्वाचन घोषणा भए पनि पूरक संशोधन पारित नभएसम्म बाधा अवरोध हुने स्थिति रह्यो भने एमाले चुनाव गराउने शर्तमा पारित गराउने कुरामा सकारात्मक हुने उहाँको भनाइ छ। उहाँले मधेसी मोर्चालाई मनाउनकै लागि अहिलेको संविधान संशोधन प्रस्ताव पारित गर्न भने एमाले राजी नभएको बताउनु भएको छ। संसदमा संविधान संशोधनको प्रस्ताव पेश भएको एक महिना हुन लाग्दा पनि प्रमुख प्रतिपक्षी एमालेकी असहमतिका कारण छलफल हुन सकिरहेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले निकट भविष्यमा हुने विभिन्न निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ। पोखरामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै दाहालले तीनै तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताउनु भएको छ। दाहालले शान्ति सुरक्षा कायम र विपद व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले खेलेको भूमिका सराहनीय र प्रशंसनीय रहेको बताउनु भएको छ।
बद्रीनाथ सामुदायिक अध्ययन केन्द्र कैलालीले यस वर्षको बद्रीनाथ शिक्षा तथा समाजसेवा पुरस्कार 2 दिने घोषणा गरेको छ। केन्द्रले पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रतर्फ कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डाक्टर हेमराज पन्त र समाजसेवी श्याम तायललाई पुरस्कार दिइने जानकारी दिएको छ। पुरस्कारको राशि जनै रु 15,000 रहेको जनाइएको छ। समाजसेवी 12 बद्रीनाथ भण्डारी 92 बद्रीनाथ भण्डारीले स्थापना गरेको 10,00,000 अक्षकोषको ब्याज रकमबाट शिक्षा र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने मध्येबाट 2 वर्षेनी यो पुरस्कार दिने गरिएको छ।
नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उमेर हत नहटाए त्रिभुवन विश्वविद्यालय सोभि चुनावमा भाग नलिने घोषणा गरेको छ। सोभि चुनावमा 28 वर्ष उमेर हत तोकेर त्रिभुवन विश्वविद्यालयले गम्भीर भूल गरेको नेविसंघको आरोप रहेको छ। राजधानीमा पत्रकार सम्मेलन गरी नेविसंघ जिल्ला कार्यसमिति काठमाडौँका सभापति मनोज वैद्यले उमेर हत तोकेर सोभि निर्वाचन गराउँछु भन्नु दिवा सपना मात्रै हुने टिप्पणी गर्नुभएको छ। आफूहरू फागुन 14 मै सोभि चुनावमा हुनुपर्ने पक्षमा भए पनि उमेर हतको विपक्षमा रहेको उनीहरूको भनाइ रहेको छ।
वीरेन्द्रनगर नगरपालिका 17 टोल विकास समितिबाट एक एकजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। लक्षित कार्यक्रम समन्वय समिति वीरेन्द्रनगरले सम्मान गरेको हो। वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिक सम्मान तथा बाल बालिका क्षमता विकासका लागि प्रत्येक टोललाई एक एकवटा भलिबल समेत प्रदान गरिएको छ। लक्षित कार्यक्रम समन्वय समितिका अध्यक्ष लालबहादुर बुढाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका ज्योति केसी, विशेष अतिथिका संयुक्त ओडा कार्यालयका ओडा सचिव देवेन्द्र प्रसाद मुलेल रहनु भएको थियो।
बाँकेको नेपालगंजमा नेपाल प्रहरीको साइकल गस्ती पनि शुरू भएको छ। वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरीक्षक राजेन्द्र गौतमले नगरका भित्री गल्लीसम्म छिटो छरितो प्रहरी सेवा पुर्याउन साइकल गस्तीको शुरू गरिएको जानकारी दिनुभएको छ। पहिलो चरणमा 5 जनाको प्रहरीको टोलीले साइकल गस्ती गरेको साँगुरो सड़कका कारण ऐतिहासिक शहर नेपालगंजमा सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई समस्या पर्दै आएको छ। पुराना भित्री गल्लीको सुरक्षाका लागि केन्द्रित गरी जुनियर प्रहरी अधिकृतको नेतृत्वमा साइकल गस्ती गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो।
नेपालगंजमा परिवर्तन एवं समृद्धिका लागि कला साहित्य र संगीतको भूमिका विषयको विचार गोष्ठी हुने भएको छ। नेकपा एमाले बाँकेको आयोजनामा माघ 16 गते विचार गोष्ठी तथा साहित्यिक कार्यक्रम हुने भएको हो। नेकपा एमाले बाँके सांस्कृतिक फाँटका इन्चार्ज अशोक कर्मचार्यले यही माघ 16 गते शहीद दिवसको अवसर पारेर कार्यक्रम गरिने बताउनु भएको छ। कार्यक्रम उपेक्षामा परेका जनवादी साहित्य कला संगीतलाई गति प्रदान गर्न मदत गरिने इन्चार्ज कर्मचारीले बताउनु भएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको प्रयोगलाई बढुवा दिनुपर्नेमा विज्ञहरूको जोड। जैविक खेतीबारे चेतना बढ्दै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ। चुनावको मिति घोषणा भए एमाले संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने। अफगानिस्तानमा अत्याधिक चिसोका कारण कम्तीमा 27 जना बाल बालिकाको मृत्यु। भारत प्रशासित कश्मीरमा गएको हिम पहिरोमा परि 10 जना भारतीय सैनिकको ज्यान गयो। र मना मर्स्याङदी 15 आहारा र फुटबलको फाइनलमा उपाधिका लागि आयोजक सहारासँग भिड्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। अफगानिस्तानमा अत्याधिक चिसोका कारण कम्तीमा 27 जना बालबालिकाको मृत्यु भएको छ। जाउजान प्रान्तको दार्जा जिल्लामा चिसोले उनीहरूको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लान असारले बताउनु भएको छ। केही दिनदेखि हिमपात भइरहेको र कतिपय ठाउँमा 50 सेन्टिमिटरसम्म हिउँ जमेकोले हिँडुल गर्न पनि धेरै गाह्रो भइरहेको उहाँको भनाइ छ। द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै मात्रामा रहेको छ। संयुक्त राष्ट्रसङ्घले मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ। अफगानिस्तानको 3 करोड जनसङ्ख्याहरू मध्ये 15,70,000 जनामा खाद्य असुरक्षा रहेको छ भने 1 मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ।
भारत प्रशासित कश्मीरमा पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा गएको हिम पहिरोमा परि कम्तीमा 10 जना भारतीय सैनिकको ज्यान गएको छ। श्रीनगरबाट 200 किलोमिटर दुर्गम गेरेज क्षेत्रमा सेनाको 2 शिविर हिम पहिरोमा परेको बताइएको छ। हिम पहिरोमा परि अरू धेरै सैनिक हराइरहेको अधिकारीहरूले जनाएका छन्। 1 सेनानी र 6 जना सैन्य जवानलाई भने कुशल उद्धार गरिएको छ। केही दिन अघि कश्मीरको गुरेज र सेनमार्ग क्षेत्रमा आएको हिम पहिरोमा सेनाका 1 अधिकृत सहित 4 जना सर्वसा साधारणको ज्यान गएको थियो। पछिल्ला वर्षहरूमा जम्मू कश्मीरका विभिन्न क्षेत्रमा गएको हिम पहिरोमा सैनिक र सर्वसाधारण गरी धेरैजनाको ज्यान गएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। मनाङ मर्साङ दि 15 आहारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मनाङले 10 खेलाडीमा सीमित भएको संकटमाथि 1-0 संघर्षपूर्ण जित निकाल्दै आयोजक सहारा क्लबसँग उपाधि भिडन्त पक्का गरेको हो। ओलाबाले 85 मिनटमा गरेको गोल नै निर्णायक भएपछि मनाङले खेल जितेको हो। 62 मिनटमा संकटाका सुशील केसी रातो कार्ड खाँदै बाहिरेपछि संकटा 10 खेलाडीमा सीमित भएको हो। सहाराले पहिलो सेमी फाइनलमा नेपाल आर्मीलाई ट्राई बेकरमा 4-3 गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो। निर्धारित 90 मिनट र त्यसपछि थपेको 30 मिनटमा दुवै खेल टिमले गोल गर्न नसकेपछि खेलको निर्णायक ट्राई बेकरबाट गरिएको हो।
र बाँकेको कोहलपुरमा जारी तेस्रो नगर कप फुटबल प्रतियोगिताको उपाधिका लागि रेसिङ सहारा क्लब र क्लब ए र जय किसान क्लब खजुरा भिड्ने भएका छन्। रेसिङ सहारा क्लब एले युवा एकता क्लब चपरगौडीलाई 4-0 हराउँदै फाइनलको यात्रा तय गरेको हो। यस्तै अर्को खेलमा जय किसान क्लब खजुराले रेसिङ सहारा क्लब बीलाई 2-0 हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो। प्रतियोगिताको फाइनल खेल भोलि हुने प्रतियोगिताका प्रचार प्रसार संयोजक दीपक राईले बताउनुभयो। प्रतियोगिताको विजेताले 1,15,000 र उपविजेताले 50,000 हात पार्ने उहाँको भनाइ छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
खेतीयोगी जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिनुपर्नेमा विज्ञहरूको जोड। जैविक खेतीबारे चेतना बढ्दै
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ। चुनावको मिति घोषणा भए एमाले संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने।
अफगानिस्तानमा अत्याधिक चिसोका कारण कम्तीमा 27 बाल बालिकाको मृत्यु। भारत प्रशासित कश्मीरमा गएको हिम पहिरोमा परे कम्तीमा 10 भारतीय सैनिकको मृत्यु।
र मनाङ मर्स्याङ दि 15 आहारा गोल्ड कप फुटबलको फाइनलमा उपाधिका लागि आयोजक सहारासँग भिड्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै सुचित्रा गौतम र डिलु रावत बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।